नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो तीन महिनाको अवधिमा आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन एवं श्रम प्रशासन सुधारमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ। श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको 100 दिन पुगेको सन्दर्भमा हिजो श्रम क्षेत्रका समस्या समाधानका सन्दर्भमा, त्यसै गरी वैदेशिक रोजगारीलाई व्यवस्थित र आन्तरिक रोजगारीमा अवसर सिर्जना गर्न नीतिगत, कानूनी र संरचनागत सुधारको आधार तयार गरेको बताउनु भएको छ। उहाँले यो 100 दिनको अवधिमा आफूले सम्पादन गरेको कामबाट वैदेशिक रोजगारीमा व्याप्त व्यतिथि हट्ने आशा जागेको पनि उल्लेख गर्नुभएको छ। हिजो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पूर्व निर्धारित कार्यक्रम परिवर्तन गरी आम संचार माध्यमहरूलाई आफ्नो विवरण पठाएर मन्त्री श्रेष्ठले प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। कोरोना संक्रमणका कारण उहाँले हिजो आयोजना गरिएको पत्रकार सम्मेलनको स्वरूप परिवर्तन गर्नुभएको थियो। हिजै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन मार्फत आफ्नो 100 दिने कार्य अवधिको प्रगति सार्वजनिक गर्नुभएको छ। आजको अन्तर्संवादमा हामी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठसँग कुराकानी गर्नेछौ। मन्त्रीज्यू हामीसँग प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू स्वागत छ यहाँलाई।
मेरो तर्फबाट पनि तपाईँहरूलाई धन्यवाद।
अब मूल रूपमा यहाँले मन्त्रालयको नेतृत्व सम्हाल्नु भएको, हिजो 100 दिन पुगेको छ र 100 दिन पुगेको सन्दर्भमा यहाँले विभिन्न विवरणहरू पनि सार्वजनिक गर्नुभएको छ, उपलब्धिका विवरणहरू। मुख्य रूपमा यो तीन महिनामा भनौँ, 100 दिनमा भएका उल्लेखनीय कामहरू चाहिँ के छन्, त्यहीबाट शुरू गरौँ न।
यो 78 असोज 22 गते साँझ शपथ खाएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसके पश्चात यो मन्त्रालयमा रहेका धेरै कामहरू सुधार गर्नको लागि हामी लागि पर्यौँ। सम्पूर्ण मन्त्रालयका सचिवज्यू लगायत सम्पूर्ण कर्मचारी साथीहरू, राष्ट्र सेवक साथीहरूको सहयोगमा र त्यस्तै गरी पत्रकार साथीहरू, शुभचिन्तकहरू, पार्टीका नेता तथा कार्यकर्ताहरू सबैको राय, सुझाव र सल्लाहमा हामीले कामहरू अगाडि बढाएका छौँ। जस्तै करिब 2 वर्षको अवधिमा यो COVID-19 को कारणले गर्दा गन्तव्य, राम्रो गन्तव्य मानिएको दक्षिण कोरियादेखि लिएर इजरायल जानेसम्मको कामलाई हामीले सुरुवात गरेका छौँ, यो राम्रो पक्ष छ। त्यस्तै गरी इपिएस कोरिया अन्तर्गतको जुन इपिएस चाहिने रिनु नभएर बसेको अवस्था छ, त्यसलाई पनि हामीले अगाडि बढाएका छौँ। सँगसँगै बेलायतमा चाहिने स्टाफ नर्सहरू पठाउनको लागि पनि हामी अन्तिम तयारी, अहिले यमयोको भनौँ न त्यहाँको श्रम सम्झौता गर्नको लागि लेखन कार्य हामीले सुरु गरेका छौँ। अब केही दिनमा नै त्यो कार्य सिद्ध्याएर हामी यमयु गर्नेतर्फ अगाडि बढेका छौँ र यो बेलायत जानको लागि सबै शून्य लागतमा चाहिने हामीले हुन त लगभग 10,000 चाहिने स्टाफ नर्सको उहाँहरूको माग थियो, तैपनि हामी सुरुमा 2,000 सुरु गर्छौँ भनेर भनेका छौँ। त्यस्तै गरी सामाजिक सुरक्षा कोष पनि करिब करिब भनौँ न एकदम शिथिल अवस्थामा थियो, त्यसलाई पनि कसरी प्रभावकारी गर्ने, अनौपचारिक क्षेत्रका मजदुरहरूलाई, श्रमिकहरूलाई कसरी यसमा आबद्धता ल्याउने लगायत 7 वटै प्रदेशमा यसको शाखा कार्यालयहरू खोल्नेदेखि लिएर हामीले 7 वटै प्रदेशमा स्वदेश र विदेशमा रोजगारीको लागि आवश्यक पर्ने तालिमको लागि पनि अत्याधुनिक भनौँ न अब सुविधा सम्पन्न तालिम केन्द्रहरू खोल्नको लागि हामी अगाडि बढेका छौँ। सँगसँगै चाहिने तपाईँहरूलाई र यो तपाईँ यो रेडियो नेपाल मार्फत सम्पूर्ण जनसमुदायलाई के अनुरोध गर्न चाहन्छु भन्दा, श्रम मन्त्रालय भन्ने बित्तिकै विशेष गरी वैदेशिक रोजगारीको विषयमा नै धेरै चासोको विषय रहने, तथापि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी र यो गठबन्धन सरकारको प्राथमिकता होइन यो युवाहरूको चाहिने युवाहरूलाई युवा शक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाउने लक्ष्य होइन तर अहिले तत्काल नेपालमा लाखौं युवाहरूलाई रोजगारी चाहिने दिनको लागि सबै चाहिने कुराहरू तयार छैनन्। त्यस कारणले गर्दाखेरि नयाँ नयाँ गन्तव्यहरू खोज्ने होइन अब बढीभन्दा बढी चाहिने चाहिने तलबहरू राम्रो हुने सँगसँगै यो सँगसँगै हामीले खाडी मुलुकहरूमा पनि न्यूनतम तलब तोकिनु पर्यो जस्तो कतार होइन साउदी दुबई ओमान बहराइन लगायत खाडी मुलुकहरू लगायत देशहरूमा न्यूनतम ज्याला तोकेर मात्रै पठाउने भनेर पनि हामीले कुराकानी अगाडि बढाएका छौँ। सँगसँगै नेपालीहरूको आकर्षक भनौँ न धेरै लाखौँ युवाहरू चाहिने मलेसिया पनि जान्छन्। अब त्यसलाई पनि अब अहिले कसरी छिटो र छरितो र करिब भनौँ न न्यूनतम लागतमा मलेसियामा पठाउन सकिन्छ भनेर पनि हामी लागि परेका छौँ। अब सँगसँगै यो श्रम विभागलाई अलि चुस्त दुरुस्त गरेर नेपालमै पनि रहेका व्यतिथिहरू भनौँ न चाहिने कामदारहरूले श्रमिकहरूले पाउने दुःख कष्टलाई पनि कसरी यसलाई मिनिमाइज गर्न सकिन्छ भनेर अहिलेको मन्त्रालयको नेतृत्व लागि परेको छ। यिनै कुराहरू अब धेरै कुराहरू चाहिने हामीले लगभग हिजो मात्रै पनि हिजो हुन त तपाईँले भनिसक्नुभयो हिजो मन्त्रालयमा नै पत्रकार साथीहरूको अगाडि नै यो चाहिने पत्रकार सम्मेलन गर्ने गरी अगाडि बढेको थिएँ तर यो मन्त्रालयकै केही कर्मचारी साथीहरू सहसचिवजीहरूलाई पनि कोभिडको कारणले गर्दा हिजो प्रत्यक्ष पत्रकार साथीहरूसँग भेटघाट गर्न पाइनँ। तापनि मैले विभिन्न माध्यमबाट सम्भव भएसम्म मेल गरेर विभिन्न प्रविधि अप्नाएर हामीले गरेका हामीले सुरुवात गरेका कामहरूको विवरण हामीले पठाएका छौँ।
मन्जी हजुर, अब जस्तो अब यहाँले सार्वजनिक गर्नुभएको विवरणमा यहाँको प्रगति विवरण भनौँ, प्रगति विवरणमा 35 बुदा छन्। 35 बुदामा यहाँले अघि उल्लेख गरेका कुराहरू नै मूल रूपमा छन्। विभिन्न खालका सुधारका प्रयासहरू र केही नयाँ प्रयासहरूका सन्दर्भमा पनि यहाँ उल्लेख गरिएको छ। नीतिगत सुधारका सन्दर्भहरू पनि छन्, श्रम बजारको सम्भावित खोजीको कुरा, विकासको कुरा, त्यसै गरी उत्पादनसँग जोडिएका कुरा, यी धेरै कुराहरू यहाँले उल्लेख गर्नुभएको छ। र अहिलेको जिज्ञासा चाहिँ के भने, जस्तो यहाँले सुरुमै भन्नुभयो कि श्रम मन्त्रालय भन्ने बित्तिकै कहीँ न कहीँ वैदेशिक रोजगारीसँग नै बढी मानिसहरूको सम्बन्ध देखिन्छ र त्यसमा श्रम क्षेत्रका वैदेशिक रोजगारीका क्षेत्रका विभिन्न खालका विकृतिहरू कहीँ न कहीँ सुधार हुन्छन् कि भन्ने आशा नयाँ मन्त्री आउने बित्तिकै ती मानिसहरूसँग हुने गरेको छ। किनभने धेरै दुःख धेरै कष्ट चाहिँ यो वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूले कामदारहरूले पाइरहेका छन्, त्यसबाट यहाँ पनि जानकार नै हुनुहुन्छ। अब त्यो सन्दर्भमा भएका केही प्रयासहरू भनौँ न, अब यो समस्या थियो, यो समस्याबाट म आइसकेपछि यो 100 दिनमा मैले यो हटाएँ भन्न सक्ने खालका केही विवरणहरू अहिले भन्न सकिन्छ त?
होइन, अब सबभन्दा पहिला कुरा त वैदेशिक रोजगारमा जाने भन्ने बित्तिकै पहिलो श्रम चाहिने स्वीकृति लिने र वैदेशिक रोजगारमा गएर आइसकेका श्रमिकहरूले पुनः स्वीकृति लिनुपर्ने र म मन्त्री भइसकेपछि ताहाचल सबभन्दा हाम्रो ताहाचल कार्यालय छ वैदेशिक रोजगार कार्यालय ताहाचल, ताहाचलमा हजारौँको भिड भनौँ न हजारौँको भिडमा भनौँ न 2 दिन 3 दिन 4 दिन 5 दिन लागेर विभिन्न बिचौलियाहरू मार्फत चाहिने असाध्यै ठगिएको गुनासो सुनिसकेपछि मैले खड्के अनुगमन गरेँ। खड्के अनुगमन गरेपछि जुन चाहिने बाहिर गुनासाहरू सुनिएका थिए, दुःख पाइरहेका थिए, त्यो कुरोको अनुभूति भइसकेपछि त्यही दिन मैले हुन सक्ने कुराहरू अन द स्पोट मैले चाहिने सुधारका प्रयासहरू थाले। सँगसँगै अहिले चाहिने हामीले अब हिजो अस्ति मात्रै अब आज चाहिने आइतबार भनौँ न अस्ति मात्रै म आफै र हाम्रो मन्त्रालयको टिम सचिव एकनारायण रजालजी सहसचिवजीहरू वैदेशिक रोजगार विभागका महानिर्देशक सहितको टोलीले हामीले फेरि माघ दुई गतेदेखि पुरै चाहिने पुनः स्वीकृतिको लागि चाहिने पुरै अनलाइनबाट चाहिने स्वीकृति लिन सकिने व्यवस्था गरिसकेपछि त्यहाँको भिडभाड त्यहाँको बिचौलियाबाट ठगिएका श्रमिकहरूले ठुलो राहत महसुस गरेको मैले पाएँ। लगभग 855 श्रमिकहरूले चाहिने त्यहाँबाट पुनः स्वीकृति पुरापुर अनलाइनबाट लिएको पाएँ। म यो ओमिक्रोनको पनि चाहिने पुरै भनौँ न चाहिने ठुलो ओमिक्रोनको डर भनौँ न सर्ने डर त्यसलाई मध्यनजर राखेर जुन प्रयास हामीले थालियो अहिले एक नम्बरमा चाहिने वैदेशिक कार्यले रोजगार कार्यले ताहतलबाट भएको कामबाट केही चाहिने आत्मसन्तुष्टि मलाई मिलेको छ। सँगसँगै यसको व्यतिथि बिचौलियाहरू दलालहरूले ठग्ने दुखो दिने स्वदेशमा त छँदैछ विदेशमा गइसकेपछि नि असाध्यै ठुलो मात्रामा कष्ट दुःख कष्ट नेपाली दाजुभाइहरू दिदीबहिनीहरूले पाइरहनु भएको छ र तपाईँले भने जस्तै नयाँ मन्त्रीको रूपमा म आइसकेपछि सबैले आशा गर्नु भएको छ यसलाई कसरी व्यवस्थित गर्ने कसरी ठगिनबाट जोगाउने भन्ने कुरो चाहिने ठुलो चुनौतीको रूपमा रहेको मैले पाएको छु। यो सँगसँगै भनौँ न अब यसलाई तत्काल भनौँ न अब यो ठगी अब यो बिचौलियाको विषयमा जस्तो भनौँ न वैदेशिक रोजगारको क्षेत्रमा काम गर्नको लागि त चाहिने लाइसेन्स लिनुपर्छ संस्था दर्ता गर्नुपर्छ संस्थाबाट चाहिने हाम्रो वैदेशिक रोजगारबाट चाहिने लिनुपर्छ त्यो अनुमति पनि नलिएकाहरूबाट पनि चाहिने यो वैदेशिक रोजगारीको काम भइरहेको भन्ने सूचनाको आधारमा पनि त्यसलाई पनि व्यापक चाहिने हामीले चाहिने छानबिनको दायरामा ल्याउने गरी हामी अगाडि बढेका छौँ। तथापि अब भन्ने बित्तिकै जादुकै छडी जस्तै चाहिने नहुने होइन अब अहिले त फेरि यो कोरोनाको ओमिक्रोनको कारणले गर्दा पनि यसलाई अलिकति चाहिने भने जति काम गर्न अलि अहिले यो बिचमा अप्ठ्यारो परेको छ।
त्यसको
लागि हामीले छुट्टै वैदेशिक रोजगार सम्बन्धी समस्याहरू हेर्ने गरी छुट्टै एउटा वैदेशिक श्रम प्रहरीको अवधारणा अगाडि ल्याइएको छ त्यसलाई हामीले पत्राचार पनि गरिसकेका छौँ। तालुक अड्डा गृह मन्त्रालयसँग नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयसँग पनि हामीले पत्राचार गरिसकेका छौँ। यस छुट्टै प्रहरी इकाइ गठन गरेर ठाउँको ठाउँ अन द स्पोट चाहिने कारवाही गर्न सकिने गरेर हामी अगाडि बढेका छौँ। तत्काललाई अहिले हामीले ऱ्यापिड रेस्पोन्स टिम भनेर हामीले गठन गरेर विभागको निर्देशकको चाहिने संयोजकतामा हामीले एउटा ऱ्यापिड टिम पनि गठन गरेका छौँ। जस्तै उदाहरणको लागि लगभग चाहिने 100 युवाहरूको पैसा उठाएर ठगेको भन्ने हामीले थाहा पाइसकेपछि नेपालगञ्जबाट हामीले मानिस पक्राउ गरेर ल्याउने त्यहाँ चाहिने अफिसमा छापा मारेर भनौँ न सम्बन्धित त्यहाँका प्रमुख जिल्ला अधिकारी त्यहाँको चाहिने प्रहरी को उपरीक्षकको चाहिने सहयोगमा हामीले यी कामहरू सुरुवात गरेका छौँ। अब यसलाई देशैभरि व्याप्त अनियमितता बिचौलियापनलाई हटाउने गरी हामी अगाडि बढेका छौँ। सँगसँगै अब यो न्यूनतम स्वदेशमा पनि न्यूनतम पारिश्रमिकदेखि लिएर
हजुर यो हजुर वैदेशिक रोजगारीकै सन्दर्भमा वैदेशिक रोजगारीमा जान चाहने या गइरहेकाहरूको एउटा अपेक्षा सरकारसँग के छ भने जति पैसा तिर्नुपर्छ सरकारी कर होस् या विदेश जानका लागि तोकिएको पैसा होस् त्यो तोकियोस् त्यो तोकिसकेपछि बैंक मार्फत यहाँले अहिले जुन सूचना प्रविधिको प्रयोगको सन्दर्भ हिजोदेखि शुरू गरेको भन्नुभएको छ त्यो मार्फत चाहिँ ती पैसा जाओस् र निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरूले पनि सम्बन्धित तोकिएको प्रतिशत पाउन् उनीहरूले काम गरेपछि उनीहरूले पनि पैसा पाउनुपर्छ तर हामीलाई यो झन्झट पनि भयो र पैसा पनि हामी ठगियौं भन्ने खालको यो गुनासो छ र उनीहरूको यो अपेक्षा छ कि यसरी होस् सरकारले यसो गरोस् के त्यो सम्भव छ अहिले
होइन अब यही सिलसिलामा पनि म आउँदै थिएँ तर एउटा कुरा के हो भन्दाखेरि तपाईँले यो भन्नुभएको कुरा जस्तो अहिले नेपालको चाहिँ भनौँ न ऐन नियम अनुसार चाहिँ फ्री भिसा फ्री टिकट र सर्भिस चार्ज बापत 10,000 मात्रै चाहिँ वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायहरूले उठाउन पाउने भन्ने एउटा म आउनुभन्दा अगाडिको निर्णय रहेछ। तर अहिले त्यसलाई एकतर्फी रूपमा मात्रै हेर्न मैले त्यति जायज सम्झेको छैन। किन भन्दाखेरि हामीले फ्री भिसा फ्री टिकट भन्छौँ, 10,000 मात्रै सर्भिस चार्ज भन्छौँ, तर रोजगारदाता कम्पनी भनौँ न लेबर रिसिभिङ कन्ट्रीले पनि त्यो कुरो मान्नु पर्यो। सँगसँगै हाम्रा व्यवसायीहरूले भनौँ न अब त्यो डिमान्ड लेटर भिसा किनेर ल्याउने लगायत विभिन्न प्रक्रियाहरू गर्नेदेखि लिएर सबै कुरा गर्दाखेरि त त्यो 10,000 मैले सम्भव देखेको छैन। तथापि अहिले नेपालको ऐन नियम कानुन अनुसार त्योभन्दा बढी चाहिने आधिकारिक रूपमा लिन नपाएको अवस्था छ। यसमा विशेष गरी सबैभन्दा बढी श्रमिकहरू हेर्नुहोस्, 1,00,000, 1.5 लाख, 2 लाख रुपियाँ तिरेर विदेशमा जान्छन्, बाहिरै त्यहाँ दुःख पाए या फर्किनुपर्ने अवस्था भयो भने उहाँहरूले वैधानिक रूपमा जुन आधिकारिक रूपमा पाएको 10,000 रसिद भन्दा अरू चाहिने त्यसको दाबी गर्न सक्ने अवस्था रहेको छैन। यस विषयमा यसलाई कसरी पारदर्शी गर्न सकिन्छ? अहिले मेरो विचारमा यो 3 तहबाट भनौँ न सबैभन्दा बढी श्रमिकहरू ठगिएका छन्, दोस्रो सरकार ठगिएको छ। जसले व्यवसायीले 1,00,000 रुपियाँ लिएको छ भने 10,000 मात्रै चाहिने कर बुझाएको अवस्था छ। भनौँ न श्रमिकहरूसँग 1,00,000 उठाउँछ भने 10,000 मात्रै करको दायरामा आउँछ, 90,000 चाहिने त्यो चाहिने भनौँ न कालो धनको रूपमा रहेको अवस्था छ। अब तेस्रो भनेको मेन पावर व्यवसायहरूलाई अप्ठ्यारो परेको छ। किन भन्दाखेरि उनीहरूले सरकारले भने जति मूल्यमा पठाउन पनि नसक्ने, तर अब आफूले पठाउन पनि नसक्ने, सरकारको नियमअनुसार फेरि त्यो बढी लियो भने कारवाहीको दायरामा पनि आउने, यो चाहिने एकदम यसलाई चाहिने गम्भीर रूपमा लिएर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामी लागि परेका छौँ। सकेसम्म चाहिने भनौँ न जिरो कस्टमा पठाउन पाए, जस्तो अहिले बेलायतको मैले कुरा गरेँ, 1 रुपियाँ पनि लाग्दैन स्टाफ नर्सहरू बेलायत जानको लागि, होइन? सँगसँगै अब इजरायल हामीले पठाएका छौँ, तपाईँहरूले इजरायलको कुरो पनि सुन्नु होला। हामीले सूचना निकाल्दाखेरि करिब 1,65,000 रुपियाँ कामदारको भनौँ न श्रमिकको खर्च हुने गरेर सूचना प्रकाशित गरेका थियौँ। करिब टिकटको मात्रै, इजरायलको टिकटको मात्रै 1,40,000 अनुमान गरेका थियौँ। 1,40,000 हामीले नेपालकै ध्वजाबाग चाहिने एयरलाइन्स मार्फत पठाउने गरेर यो टेन्डर निकालिएको रहेछ म मन्त्री हुनुभन्दा अगाडि। तर मैले चाहिने के चाहिने कोसिस गरेँ भन्दा यो 1,40,000 बढी भयो होइन, यसलाई चाहिने परिमार्जन गर्नुपर्छ, यो कममा लान सकिन्छ भनेर महानिर्देशक वैदेशिक रोजगार विभागका महानिर्देशकज्यूलाई मैले चाहिने यो आदेश दिइसकेपछि हामीले 1 हप्ताको सूचना प्रकाशित गरेपछि जम्मा 59,990 रुपियाँमा एकजना कामदारहरू जानु, भोलि 125 इजरायल जाने कामदारहरूको चाहिने फ्लाइट छ। मैले भन्न खोजेको के भन्दाखेरि हामी सरकारी निकायहरू पनि विशेष गरी वैदेशिक रोजगारमा संलग्न व्यवसाय साथीहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु र श्रमिकहरूलाई पनि के चाहिने अनुरोध गर्न चाहन्छु भन्दा सकेसम्म व्यवसाय साथीहरू सरकारी निकायमा चाहिने विभिन्न तह तब्कामा रहनुभएका राष्ट्र सेवा कर्मचारी साथीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु कि बाध्यता हो, वैदेशिक रोजगारमा जाने भन्ने कुरा कसैको पनि रहर होइन। आफ्नो परिवार, आफ्नो बालबच्चा, श्रीमती श्रीमान भनौँ न आफन्तहरू छोडेर जान कसैलाई पनि रहर हुँदैन, तर यो बाध्यता हो। त्यस कारणले गर्दाखेरि वैदेशिक रोजगारमा जाने चाहिने रोजगारमा जाने श्रमिक भाइ बहिनीहरूलाई आफूले हुन सक्ने सहयोग गर्नको लागि र नचाहिने प्रलोभन दिएर, अब तपाईँ भन्नुहुन्छ टुरिस्ट भिसामा भिजिट भिसामा दुबई जानको लागि 8-8 लाख रुपियाँसम्म लिएको कम्प्लेनहरू मका आइपुगेका छन्। हेर्नुहोस् हजारौँ नेपालीहरू चाहिने श्रमिक भाइ बहिनीहरू दुबईमा अलपत्र परेको चाहिने खबर आइरहेको छ। यो किन भन्दाखेरि यो भिजिट भिसामा जाने जुन कुरा छ यो चाहिने श्रम मन्त्रालयले गर्दा हामीले श्रम सुविधा दिएर जाने पनि होइन, त्यस कारणले गर्दा यो पनि ठुलो समस्याको रूपमा अगाडि आइरहेको छ।
हजुर मन्जु, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी कुराकानी गरिरहेका छौं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठसँग। मन्जु, अब यी भए वैदेशिक रोजगारीको सन्दर्भ, हामीसँग अब समय हामी करिब करिब अन्त्य अन्त्यतिर छौं, अलिकति स्वदेशको रोजगारीको सिर्जनाको सन्दर्भ र यहाँका संरचना सुधारका सन्दर्भमा थोरै कुरा गरौं। अब हरेक वर्ष 5 लाख नयाँ युवाहरू रोजगारीका लागि तयार हुन्छन्, तर हामी केही सीमित हजारको संख्यामा मात्रै रोजगारी सिर्जना गर्न सकिरहेका छौं। रोजगारी सिर्जनालाई बढ़ाउने सन्दर्भमा, श्रीवृद्धि गर्ने सन्दर्भमा यहाँका यो 100 दिनको केही प्रयासहरू भयो कि, अथवा कसरी यहाँ लैजाने योजनामा हुनुहुन्छ, सोचमा हुनुहुन्छ?
अब सबभन्दा पहिला कुरा मैले अघि नै भने, बाध्यकारी वैदेशिक रोजगार भन्दा स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नु सबैभन्दा राम्रो उत्तम उपाय हो। त्यस कारणले यसलाई अहिले हामी नयाँ भनौँ न एक नारायणजी सचिवको रूपमा आइसकेपछि, सहसचिवजीहरू पनि त्यस्तै क्यापेबल सहसचिवजीहरूको टिम, हामीले अहिले के गरेका छौँ नेपालमै कसरी के गर्दाखेरि रोजगारीको चाहिँ बढीभन्दा बढी ठाउँहरू हेर्न सकिन्छ भनेर सबभन्दा बढी हामी उत्पादनमुखी काममा लाग्नु पर्यो। होइन, अहिले सजिलो भनेको चाहिँ के हो भन्दाखेरि कृषि क्षेत्रमा र कृषि उत्पादन भइसकेपछि त्यसको बजारीकरणको क्षेत्रमा भनौँ न के चिजहरू हामीले अरबौँ भनौँ न तपाईँलाई थाहा छ अरबौँ रुपियाँको तरकारी मात्रै हामीले विदेशबाट आयात गरेका छौँ, होइन भन्नु त त्यस्तै गरेर चामल चाहिने दालदेखि लिएर धेरै चिजहरू हामीले आयात गरेका छौँ। यसलाई प्रतिस्थापन गर्नको लागि नेपालमै यो कृषिमा कसरी निर्भर गर्न सकिन्छ, साँच्चै विदेशिएका त्यहाँ गएका युवाहरूलाई नेपालमै कसरी रोजगारी सिर्जन सकिन्छ भन्दाखेरि, अहिले तत्काल कृषिमा एउटा नयाँ अभियानकै रूपमा लगेर कृषि उत्पादन गरेर, अब तपाईँलाई म भनौँ तपाईँकै रेडियो नेपाल मार्फत मैले एउटा पाइलट प्रोजेक्ट रूपमा, म आफू पनि एउटा व्यापारिक पृष्ठभूमिबाट आएको हुनाले मैले तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्बर 6 चाहिँ सीताले च्याउको चाहिँ खेती सुरु गरेका छु। त्यसले भन्नु त 1 किलो को चाहिँ केही चाहिँ स्थानीय बजारमा मैले 600 रुपियाँ 650-700 रुपियाँमा चाहिँ त्यो च्याउ बिक्री गरेको अवस्था छ। मैले त्यसलाई पनि किन जोडेको भन्दाखेरि, गर्ने हो भने नेपालमै पनि धेरै कुराहरू गर्न सकिन्छ। सबैको दिमागमा के छ भन्दाखेरि विदेशमा गएपछि रुखमा चाहिँ पात टिपे जस्तो गरेर पैसा टिप्न पाइन्छ भन्ने जुन मानसिकता छ वैदेशिक रोजगारमा जाने भाइ बहिनीहरूको, त्यो मानसिकतालाई अलिकति फरक ढङ्गले हेरेर
त्यसपछि
पनि के गर्न सकिन्छ।
मन्जु, हजुर मन्जु, हाम्रो हजुर यहाँसँग निकै महत्वपूर्ण संवाद भयो मन्जु। हाम्रो निर्धारित समय सकिएको छ, फेरि पनि हामी यहाँसँग संवादको प्रयास गर्नेछौ। आजका लागि समय दिनुभयो, धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँको यो रेडियो नेपाल मार्फत भनौँ न आज बिहानै चाहिँ एकदमै राम्रा कुराहरू गर्न पाए र मैले अझ मैले गरेका सुधारहरू धेरै विस्तृतमा मैले गर्न सकिनँ, फेरि अर्को दिन गरौँला। सबैलाई शुभ बिहानी, सबैको दिन राम्रो होस् भन्ने शुभकामना पनि म दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ। अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै अन्तरसम्वादको निर्धारित समय सकिएको छ, हामी सबैलाई बिदा दिनुहोस्। अवस्था, नमस्कार।